जी नाज़रीन, आप लोगों ने हवा महल की जो है तारीखी एक रिपोर्ट जो थी वो मुलाहिज़ा फरमाई। उम्मीद है कि आप लोगों को पसंद आया होगा। वक्त हुआ है गुफ्तगू सेगमेंट का। असफर काजमी साहब हमारे साथ स्टूडियो में मौजूद हैं, चलते हैं उनके पास और देखते हैं कि आज वो किस मौजू पे किस मेहमान के साथ गुफ्तगू करने जा रहे हैं। सलाम अर्ज़ करता हूँ असफर साहब।
वालेकुम अस्सलाम, बहुत बहुत शुक्रिया आपका और नाजरीन की खिदमत में भी हम सलाम अर्ज़ करते हैं। नाजरीन, आज जुमेरात का दिन है और जुमेरात के दिन डॉक्टर आमिर अब्बास साहब हमारे साथ मौजूद होते हैं और आज भी मौजूद हैं। उनको प्रोग्राम में बहुत खुश आमदीद कहते हैं।
थैंक यू, मैं आपकी और आपके नाजरीन की खिदमत में सलाम अर्ज़ करता हूँ।
वालेकुम अस्सलाम, बहुत बहुत शुक्रिया डॉक्टर साहब। गुज़श्ता जो प्रोग्राम था उसमें बातचीत हमारी मेदे की बीमारियों के बारे में चल रही थी और बात आई थी रिफ्लेक्स के बारे में, कि उसके बारे में बताइए कि ये रिफ्लेक्स होता क्या है और इसमें क्या इंसान को महसूस होता है।
जी, हमारे मेदे की बीमारियों में एक बहुत ही कॉमन डिजीज़ है जिसको हम रिफ्लेक्स का नाम देते हैं। ये GERD यानी गेस्ट्रो एसोफेगियल रिफ्लेक्स डिजीज़, यानी अगर खाने की नाली में कोई भी ऐसी चीज़ मेदे की तरफ से वापस आ जाए तो उसको हम रिफ्लेक्स का नाम देते हैं। तो ये एक पैथोलॉजी है, एक कंडीशन है जिसको हम बीमारी का नाम देते हैं और इसकी काफ़ी सिम्टम्स हैं जिसमें से अलाइम जो इसके बिश्तर अलाइम जो देखने में आते हैं वो जलन है, सीने की जो जलन है वो, और एक डिसकंफर्ट फीलिंग्स हैं यानी जो नाराहती और जो एक बुरा एहसास है, बेचैनी का एहसास है जी, वो पेशेंट्स को महसूस होता है। अब ये प्रोसेस होता इस वजह से है कि कोई भी ऐसी कंडीशन जो इस चीज़ का बायस बने कि खाना जो है मेदे से वापस खाने वाली नाली की तरफ रिफ्लेक्स करें या मूव करें या वापस आए या रिगर्जिटेट करें, तो उस वक्त ये बीमारी पैदा होती है। और इसका जो सबसे बड़ा और इम्पोर्टेंट प्रॉब्लम है कि ये हमारी अंदर की जो लेयर है खाने वाली नाली की उसको ख़राब कर देता है, और जब उसको ख़राब करता है वो एक छोटे छोटे सेल्स मिलकर बनी हुई है जिसको हम म्यूकस या एक जो अव्वल सी लेयर जिसको म्यूकस का नाम देते हैं, तो ये उसके सेल्स को जब ख़राब करती है तो वो ये सेल्स प्रोन हो जाते हैं किसी भी और डिजीज के लिए और कैंसर के लिए भी हत्ता।
सही।
तो इसलिए ये जो बीमारी है अगर इसको शुरू में कंट्रोल ना किया जाए और इसको अगर इसकी ख़ास तौर पर अगर इसको अच्छी तरह ट्रीट ना किया जाए और इसको वाकन इरेडिकेट ना किया जाए यानी बिल्कुल ख़त्म ना किया जाए, तो ये बीमारी बायस बन सकती है बहुत से मुख्तलिफ डिजीज़ की और फिर उसके बाद कैंसर की भी,
यानी तो खाने की नाली का कैंसर,
खाने की नाली की कैंसर की जी। तो अब इसमें हम जो मुख्तलिफ किस्म के टेस्ट हैं वो अंजाम देते हैं और जो मेडिसिन हैं वो लोगों को तजवीज़ करते हैं जो पेशेंट्स हमारे पास मुराजे करते हैं आते हैं, और उसके बाद बाज़ औक़ात एक ख़ास किस्म की एज के बाद यानी वो लोग जिनकी एज 40 ईयर से ऊपर है यानी 40 साल से ऊपर है और वो लोग जिनकी ख़ानदान में ये बीमारी पहले रही है यानी उनके वालिदैन बहन भाई या जो फर्स्ट रिलेटिव इनके हैं प्राइमरी रिलेटिव हैं उनके अंदर अगर ये बीमारी रही है, तो ये लोग ऐसे लोग हैं जिनमें कैंसर के चांसेस ज़्यादा हैं एज़ कम्पेयर टू उन लोगों के जिनमें ये रिस्क फैक्टर्स नहीं हैं। तो इस वक्त जब ये लोग हमारे पास आते हैं तो इनको हतमा नाम एंडोस्कोपी या एक ऐसे डॉक्टर की तरफ जिसका काम जो कि एक ट्यूब के जरिए हमारे मुंह के मुंह से एक ट्यूब डालते हैं अंदर और खाने वाली नाल की को देखते हैं और उसके अलावा वहाँ से छोटे छोटे नमूने इकट्ठे करते हैं और उसको फिर माइक्रोस्कोप के नीचे देखते हैं ताकि वो जो सेल्स हैं वो हमारे जो जनरेट कर रहे हैं रिप्रोडक्शन का प्रोसेस अंजाम दे रहे हैं तो क्या उसमें कोई पैथोलॉजी तो नहीं है, कोई बीमारी तो नहीं है, कैंसर की तरफ तो मूव नहीं कर रहे, और अगर खुदा ना खास्ता ऐसा हो तो उसके फिर फर्दर इकदाम हैं जो कि किए जाते हैं ताकि किसी भी बीमार को इससे पहले कि वो कैंसर में मुबतला हो या किसी भी ऐसी बीमारी में जिससे हम राय हल हमारे पास अच्छी तरह मौजूद ना हो उससे पहले ही उसकी बीमारी को रोक लिया जाए। उसके फिर मुख्तलिफ तरीके हैं, वो मेडिसन के जरिए भी किया जा सकता है और सर्जरी के भी जरिए भी किया जा सकता है। तो अब मेडिसन और सर्जरी में कब मेडिसन कब सर्जरी, तो इसको फिर इसका काफ़ी वो है यानी मुख्तलिफ किस्म की टेस्ट हैं, मुख्तलिफ किस्म की कंडीशन हैं, पेशेंट की अपनी कंडीशन है कि उसके जो कैसे वो सर्वाइव कर रहा है, उसकी जो खाने की आदत हैं, उसकी जो लाइफ स्टाइल है वो कैसा है, क्या उसको चेंज करने से और क्या वो जो उसके इकदाम हैं जो इसको हम कहते हैं कि प्राइमरी जो हमारे ऐसे इकदाम जिनको हम अगर अपनाएं तो हम अपनी बीमारियों को रोक सकते हैं, क्या अगर हम ऐसे इकदाम करें तो हम अपनी बीमारी को कम कर सकते हैं या नहीं कर सकते, अगर ऐसे हमारे पास इकदाम हैं जिनमें हम कम कर पाएं तो हम उन इकदाम को शुरू करते हैं, उसके साथ साथ हम उसको मेडिसन देते हैं ताकि سرجری سے پہلے ہم اس کو میڈیکلی ٹریٹ کریں, اور اگر کسی بھی وجہ سے ہمارا یہ جو پلان تھا ٹریٹمنٹ کا یہ موافق نہیں ہو پاتا, یا ہم اس میں کسی نتیجے پہ نہیں پہنچ سکتے, یا ہمارا جو پاس جو نتیجہ ہے وہ ہمارے لیے اچھا نتیجہ نہیں ہے, جس کو ہم سمجھتے ہیں کہ یہ ہمارے لیے قابل قبول نہیں ہے, تو اس وقت پھر ہم سرجری کی طرف جاتے ہیں. ادروائز ہم کوشش ہماری یہی ہوتی ہے کہ ہم اس کو میڈیسنز کے ذریعے ٹریٹ کریں, نہ سرجری کے ذریعے.
صحیح. اچھا ڈاکٹر صاحب, ریفلیکس کی بیماری جو ہے, یا ریفلیکس جو کھٹے ڈکار بعض اوقات انسان کو آتے ہیں, یہ کس وجہ سے آتے ہیں, اور کون سے اقدامات ہیں کہ ہم کریں تو اس کو پہلے سے ہم روک سکتے ہیں؟
جی دیکھیں, ایک معدے کی میں نے عرض کیا تھا پہلے پروگرام کی خاص قسم کی کیپیسٹی ہے, اس کے اندر ریلیکسیشن ہارمونز ہوتے ہیں, جو جو ہم کھانا کھاتے ہیں تو یہ ریلیکس ہو ہوتے جاتے ہیں. یعنی اگر اس کا بل فرض 200 ml اس کا ایک والیوم ہے اس کے اندر, تو اس کے اندر کیپیسٹی ہے کہ وہ 500 ml تک پھیل سکے. اس کی جو ریلیکسیشن پاور ہے وہ اس کے 2 برابر 3 برابر ہے. خوب, اب ایک خاص حد تک ہے, لیکن چونکہ ہم کھانا کھاتے ہیں تو ممکن ہے بعض اوقات ایسا ہوتا ہے کہ کھانا ہم بہت زیادہ مقدار میں کھا دیتے ہیں, تو وہ کھانا جو ہمارا ہے وہ اس کے پھیلنے کی یا اس کی جو ریلیکسیشن کیپیسٹی اس سے زیادہ ہوتا ہے.
صحیح.
تو ہمارا جو اوپر ایک اسفنکٹر ہے جس کو ہم لوور ایسوفیجل اسفنکٹر کا نام دیتے ہیں, یہ ایک ایسا اسفنکٹر جو کھانے والی نالی اور معدے کے درمیان میں ہے. تو میں نے عرض کیا تھا کہ یہ ایک اناٹومیکلی اسفنکٹر نہیں ہے, یہ ایک ایسا اسفنکٹر جو ہمارے معدے اور آنتوں کے درمیان میں ہے, اس طرح نہیں ہے, ایک بہت ہی ہلکا سا اسفنکٹر ہے. اس کے اوپر اگر پریشر ایک حد سے زیادہ پڑے تو یہ کھانا واپس آ جاتا ہے.
صحیح.
اور جو ہمارا معدے کے اندر کھانا ہوتا ہے تو اس میں ایسڈ شامل ہو جاتا ہے, یہ ایسڈ خود معدے سے سیکریٹ ہوتا ہے, تو وہاں پہ خاص قسم کی ایسیڈیٹی بن جاتی ہے. یہ ایسیڈیٹی ہوتی اس وجہ سے ہے کہ یہ کھانے کو چھوٹے چھوٹے ٹکڑوں میں تبدیل کرتی ہے, اور ایک خاص قسم کی پی ایچ, ایک خاص قسم کا میٹیریل پرووائڈ کرتی ہے ہمارے کھانے کو, اور وہاں سے یعنی جو ہماری ڈائجیشن کا سسٹم ہے, جو ڈائجیشن کا ہمارا پروسیس ہے, وہ وہیں سے اسٹارٹ ہو جاتا ہے. تو یہ ہمارے کھانے کو ایک خاص قسم کی میٹیریل میں, ایک جدید میٹیریل میں چینج کرتی ہے, اور یہ میٹیریل بنا ہے صرف معدے کے لیے, یہ اسی قسم کی باؤنڈری کے اندر ہی رہنا چاہیے. اگر یہ اس باؤنڈری سے اوپر کی طرف جائے گا تو وہاں کی جو میوکس ہے, وہاں کی جو لیئرز ہیں, وہاں کا جو سٹرکچر ہے ہمارے پاس, وہ ایسا سٹرکچر نہیں ہے کہ وہ اس پی ایچ کو تحمل کرے.
صحیح. کیونکہ یہ اس کو ڈیمیج کرے گا.
جی, تو وہ اس کو ڈیمیج کرے گا. اب یہ پی ایچ بنی ہے صرف معدے کے لیے اور اس کے بعد کے پروسیس کے لیے. اب یہ پی ایچ اگر اوپر کی طرف آنا شروع ہو جائے تو وہ اس کو وہاں پہ خراب کرے گی, اور یہ چیز باعث بنتی ہے جلن کی. اب ہمارے پاس کچھ اقدامات ایسے ہیں کہ ہم نارملی کہ اگر ہم ان اقدامات کو اپنائیں تو ہم اس چیز کا, یعنی اس چیز کو پروٹیکٹ کر سکتے ہیں کہ کھانا کھانے کے بعد فوراً نہ سوئیں.
صحیح.
جب ہم سوتے, جب ہم لیٹتے ہیں تو ہمارا یعنی اس کے چانسز کہ کھانا میدے سے واپس کھانے والی نالی کی طرف آئے تو اس کے چانسز بڑھ جاتے ہیں.
صحیح.
ایک ہی بات, وہ لوگ جو پانی کا بہت زیادہ استعمال کرتے ہیں کھانا کھانے کے دوران یا کھانا کھانے کے بعد,
جی,
تو یہ چیز پرون ہے, یہ چیز اس چیز کی طرف لے کے جاتی ہے کہ وہ جو ہمارے پاس کیپیسٹی ہے میدے کی وہ, یعنی اس کے اندر وہ سما نہ پائے, اور احتمال یہ چانسز ہیں کہ کھانا دوبارہ میدے سے واپس کھانے والی نالی کی طرف آئے.
صحیح. ٹھیک. تو کہا یہ جا سکتا ہے کہ اسے بچنے کے لیے پہلی بات تو یہ ہے کہ کھانا ایک خاص مقدار کے اندر کھایا جائے, اوور ایٹنگ نہ کی جائے, اور دوسری بات یہ ہے کہ اگر کھا لیا ہے تو پھر کوشش کریں کہ فوراً نہ لیٹیں, بلکہ کچھ دیر اگر آپ ٹہلیں, کھانا آپ کا جو ہے بقول معروف ذرا نیچے ہو جائے, تو پھر جلن کی یا یہ ریفلیکس کی جو شکایت ہے یہ کافی حد تک جو ہے دور ہو سکتی ہے.
جی بالکل بالکل, آپ نے صحیح فرمایا, کیونکہ اس میں اگر ہم انہی اقدامات کو, چھوٹے سے سمپل سے رول ہے, اگر انہی اقدامات کو اپنائیں تو ہم بہت سی بیماریوں سے بچ سکتے ہیں. لیکن اگر اس کے بعد بھی, یعنی ہم یہ سارا پروسیس کرتے ہیں, کھانا اوور ایٹنگ نہیں کی, اس کے بعد بھی ہمارے پاس ہے, تو اس وقت پھر ہمیں حتماً ڈاکٹر سے رجوع کرنا چاہیے, اور جو میڈیسنز وہ دیتے ہیں ان کو ریگولرلی یوز کرنا چاہیے.
صحیح.
ریفلیکس کی بیماری ایک ایسی بیماری ہے جو کہ اس طرح نہیں ہے کہ ہم کہیں کہ میں 2 دن 4 دن 1 مہینہ 2 مہینے اس میڈیسن کو یوز کروں اور اس کے بعد میں مکمل طور پر ٹھیک ہو جاؤں اور تاخیر حیات مجھے کوئی بھی اور میڈیسن لینے کی ضرورت نہ پڑے. نہیں, یہ ایسی بیماری نہیں ہے. یہ ڈیپینڈ کرتا ہے جو آپ کھانا کھا رہے ہیں اس کے اوپر, آپ کی جو معدے کی ایکٹیویٹی ہے اس کے اوپر, آپ کا جو اسفنکٹر ہے اس کے اوپر, اور آپ کی جو ریگولر ایکٹیویٹیز ہیں اپنی ڈیلی لائف میں اس کے اوپر. ٹھیک ہے, آپ کی جو روٹین ورک ہے جو اس کے اوپر ڈیپینڈ کرتے ہیں.
آپ نے کھانے کی بات کی ہے, تو کیا بعض چیزیں ایسی ہیں کہ جو اگر انسان کھائے تو وہ مثلا تیزابیت زیادہ کرتی ہیں اور اس کی وجہ سے یہ ریفلیکس یا جلن کی بیماری ہوتی ہے, اور بعض چیزیں ایسی ہیں کہ اگر وہ کھائی جائیں تو میدے کے لیے زیادہ مفید ہوتی ہے، تیزابیت کو ختم کرتی ہیں، کیا کھانے سے بھی اس کا تعلق ہے؟
کھانے سے اس کا تعلق اس حد تک ہے کہ وہ یعنی وہ غذائیں یا وہ کھانا جو خود
جیسے مرغن غذائیں
اس میں زیادہ ہے،
جی
مرغن غذاؤں میں سب سے جو امپورٹنٹ چیز ہے وہ فیٹ کا جو آپ کا ہے، یعنی جو چربی ہے، جی وہ ہے، وہ زیادہ امپورٹنٹ عنصر ہے اس کا، ایک امپورٹنٹ ہے، لیکن وہ چیزیں جو خود ترش ہوتی ہیں جس میں خود ایسڈ ہوتا ہے، مثلا لیمن کی طرح یا جو سٹرس فوڈس ہیں اس، وہ یہ خود چونکہ ترش ہوتی ہیں تو اس میں یہ ترشی جو ہماری میدے کی ترشی ہے اس کو زیادہ بناتی ہیں، اس کو تحریک کرتی ہیں، اس کو تحریک کرتی ہیں اور سٹیمولیٹ کرتی ہیں، اور یہ دونوں چیزیں باعث بنتی ہیں کہ وہ جو ترشی ہماری میدے کے اندر ہے وہ زیادہ ہو، اور اگر اس میں کم مقدار میں ہمارے پاس وہ جو ایسڈ ہے یا ترشی ہے یا جو تیزابیت ہے وہ اگر واپس آئے گی کھانے والی نالی کی طرح تو اٹ مینس کہ وہ اس کو زیادہ ڈیمیج کرے گی، تو یہ ایک اس میں عنصر ہے۔
جی بہت شکریہ۔ تو ناظرین ہماری بات چل رہی ہے میدے کی بیماریوں کے بارے میں، ریفلیکس کے بارے میں بات کر رہے ہیں ڈاکٹر عامر عباس، بات چیت ہماری جاری ہے، ابھی چلتے ہیں مختصر سا وقفہ لیتے ہیں، پھر دوبارہ آپ کی خدمت میں حاضر ہوتے ہیں۔